الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ثاني اثنين إذ هما في الغار إذ يقول لصاحبه لا تحزن إن الله معنا صدق اللہ مولانا العلی العظیم وصدق رسوله النبی الکریم ونحن علی ذلک لمن الشاہدین والشاکرین والحمد للہ رب العالمین۔ بارگاہ رسالت اور آل رسالت میں باواز بلند درود پاک کا نذرانہ پیش کیجیے۔ اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد کما تحب و ترد بان تصلی علی صلاتم و سلام علیک یا سیدی یا رسول اللہ۔ حمد و صلات کے بعد سورہ توبہ کی ایک آیت کریمہ کی تلاوت سے اپنے آپ کو مشرف کیا۔ اس آیت مبارکہ میں اللہ تبارک و تعالی جل جلالہ و منوالہ میرے آقا جانے کونین سید العالمین محمد رسول اللہ صلی اللہ علیہ وسلم اور ان کے ساتھی سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کے سفر ہجرت کا ذکر فرماتا ہے۔ آپ جانتے ہیں کہ یہ ماہ مبارک حضرت سیدنا ابوبکر صدیق رضی اللہ تعالی عنہ سے نسبت رکھتا ہے، تو میں نے مناسب سمجھا کہ ہم ان کی سیرت مبارکہ سے ان نکات کو اخذ کریں کہ جو ہماری تقدیروں کو بدل دے، ہماری کیفیتوں کو تبدیل کر دے، ہمارے ایمان کے اندر استقامت پیدا کر دے۔ یہ وہ مقبول آنے بارگاہ رب العزت اور بارگاہ رسالت ہیں کہ جن کے ذکر سے ایمان تازہ ہو جاتا ہے۔ یہ اتنے مضبوط ایمان والے تھے کہ ان کا ذکر کریں، ان کی سیرت کا مطالعہ کریں تو ایمان کے اندر ایک عجیب کیفیت پیدا ہوتی ہے، طبیعت کے اندر اور ایمان میں مضبوطی آ جاتی ہے۔ انہوں نے بڑے نازک وقت میں میرے پیارے آقا جانے کونین صلی اللہ علیہ وسلم کا ساتھ دیا۔ جس وقت اس روئے زمین پر مسلمان صرف گنتی کے تھے، آج الحمدللہ پوری دنیا میں کم یا زیادہ کسی نہ کسی تعداد میں مسلمان ہر ملک میں موجود ہیں، لیکن اس وقت روئے زمین پر میرے آقا حضور پرنور صلی اللہ علیہ وسلم کا کلمہ پڑھنے والے بہت کم تھے۔ جس وقت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے بارگاہ رسالت میں حاضر ہو کر اسلام قبول کیا اور حلقہ بگوش اسلام ہوئے، اس وقت مسلمانوں کی تعداد صرف دو تھی، اور اسلام قبول کرنے والوں میں سب سے پہلے حضرت سیدہ خدیجۃ الکبریٰ رضی اللہ تعالی عنہا، حضور کی زوجہ محترمہ ام المومنین، جنہوں نے سب سے پہلے میرے آقا حضور پرنور صلی اللہ علیہ وسلم کی دعوت پر لبیک کہا۔ پھر جب خاندان میں میرے آقا نے دعوت اسلام دی تو خاندان کے افراد میں سب سے پہلے 9 سال کی عمر میں حضرت علی مرتضیٰ رضی اللہ تعالیٰ عنہ نے اسلام کو قبول کیا۔ میرے آقا صلی اللہ علیہ وسلم نے کوہ فارا سے جب اسلام کی تبلیغ کا آغاز کیا تو جتنے اپنے قریبی دور کے سب حضور کے دشمن ہو گئے۔ آج ہم بڑے اچھے ماحول میں اسلام کو سن بھی لیتے ہیں، سمجھتے بھی ہیں، بیان بھی کر دیتے ہیں، لیکن وہ بڑا پرآشوب دور تھا کہ جب صرف احد احد کہنے کی قیمت ادا کرنی پڑتی تھی، اسلام کو ظاہر کرنا ایک جرم سمجھا جاتا تھا۔ ایسے دور میں سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے حضور علیہ الصلوۃ والسلام کی غلامی کا طوق اپنے گلے میں ڈالا اور حضور کی معیت اختیار کی۔ آج لوگ کہتے ہیں، حضرت ابو بکر صدیق رضی اللہ عنہ کے مخالفین کہتے ہیں کہ ان میں کوئی بہادری نہیں تھی، ان میں کوئی شجاعت نہیں تھی، لیکن مجھے بتاؤ ایسے وقت میں کہ جب اسلام کا نام لینا انتہائی جرم سمجھا جاتا ہو اور پورا شہر اس بات کا مخالف ہو، ایسے وقت میں رسول اللہ کا ساتھ دینا اور مستقل سرکار کے ساتھ ساتھ رہنا کتنی بڑی بہادری کی بات تھی، کتنی ہمت اور شجاعت کی بات تھی۔ اور کبھی بھی کسی بھی مصلحت کا شکار ہوتے ہوئے کبھی بھی اسلام سے دستبردار نہیں ہوئے یا اس میں کوئی کمی نہیں آنے دی، میرے آقا علیہ الصلوۃ والسلام کے ساتھ ساتھ ہیں، اپنی جان کی بھی پرواہ نہیں کی، اپنے مال کی بھی پرواہ نہیں کی، سب کچھ رسول اللہ پہ قربان کر دیا۔ یہ ایک بہت بڑا اہم کارنامہ تھا۔ یہی وجہ ہے کہ نبی کریم علیہ الصلوۃ والسلام کے جتنے بھی جمیع صحابہ ہیں ان میں ان صحابہ کو بڑی فضیلت حاصل ہے جنہوں نے ابتدائے اسلام کے اندر رسول اللہ صلی اللہ علیہ وسلم کا ساتھ دیا، کیونکہ وہ دور بڑا سختی کا اور نازک دور تھا۔ مکہ معظمہ کے 13 وہ برس جس میں رسول اللہ نے صلی اللہ علیہ وسلم مکی زندگی میں دعوت اسلام دی، پورا دور بڑا سختی کا تھا، بڑا پرآشوب دور تھا۔ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ ساتھ ساتھ ہیں۔ آپ کی سیرت کے اور گوشے تو بہت سارے ہیں جن سے ایمان تازہ ہو جاتا ہے، لیکن میں نے قرآن پاک کی جس آیت کریمہ کو اپنا عنوان سخن بنایا، اس میں اللہ رب العزت نے فرمایا کہ ثانی اثنین اذ ہما فی الغار اذ یقول لصاحبہ لا تحزن ان اللہ معنا۔ یہ آیت کریمہ مکہ معظمہ میں حضور علیہ الصلوۃ والسلام کے سفر ہجرت کے موقع پہ نازل ہوئی۔ کون سا وقت؟ جب دو محبت کرنے والے، ایک آقا اور ایک غلام، ایک مخدوم دوسرا خادم، اللہ کی محبت میں اپنے گھر بار کو چھوڑ کر ہجرت کر رہے تھے اور ایک غار میں جا کر متمکن ہو گئے تھے۔ کفار مکہ ان کے پیچھے پھر رہے تھے کہ جو ان کو پکڑ کے لائے گا 100 اونٹ انعام میں دیا جائے گا۔ 3 دن اور 3 رات یہ دونوں غار سور میں تھے۔ ان کا یہاں رہنا اور ایک دوسرے سے محبت کرنا اور غلام کا اپنے آقا پہ سب کچھ قربان کر دینا اور اپنی جان کو ہتھیلی پہ رکھ کر اپنے آقا کے ساتھ رہنا، ایسا مقبول ہوا کہ اللہ نے اس کیفیت کو قرآن بنا دیا، قرآن بنا دیا تاکہ قیامت تک لوگ جان سکیں کہ دیکھو کتنی محبت تھی ان کے درمیان کہ وہ اپنی جان کی پرواہ کیے بغیر رسول اللہ کے ساتھ ساتھ تھے۔ فرمایا دونوں میں سے دوسرے جب وہ دونوں غار میں تھے، یہ آیت براہ راست نبی کریم صلی اللہ علیہ وسلم کے صحابی حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے حق میں نازل، جیسے حضور کے ساتھ والوں کے بارے میں ذکر ہوا سورہ فتح کے اندر کہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم والذین معاہ اشداء علی الکفار رحماء بینہم، محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں اور ان کے ساتھ والے کافروں پہ سخت ہیں، آپس میں نرم دل ہیں، اور تم ان کو دیکھو گے رکوع کرتے ہوئے، سجدہ کرتے ہوئے اور اپنے رب کا فضل چاہتے ہوئے۔ کہا جاتا ہے کہ اس میں والذین معاہ سے مراد حضرت ابو بکر ہیں، اشداء علی الکفار سے مراد حضرت عمر ہیں، رحماء بینہم سے مراد حضرت عثمان غنی ہیں۔ ویسے تو جمیع صحابہ کی یہ صفات موجود تھی، لیکن उसमें इशारा था। यहां पर इन दोनों में दोनों कौन थे? सिर्फ हुजूर अलैहिस्सलाम और हजरत अबू बकर, इन दोनों के अलावा कोई तीसरा नहीं था। इसलिए इस पर सबका इत्तेफाक है कि यहां पर गार में जिनका जिक्र हो रहा है वो हुजूर अलैहिस्सलाम के साथ सिर्फ हजरत अबू बकर का जिक्र हो रहा है। और जब उन्होंने परेशानी जाहिर की कि या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर मेरे माँ बाप आप पर कुर्बान हो जाएं, सरकार ये काफिर हमारे सर पर पहुंच रहे हैं, क्या होगा? तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह तबारक व तआला इरशाद फरमाता है, इज यकूलु लिसाहिबिही, उन्होंने अपने सहाबी से कहा, फरमाया, किसने? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने। किस सहाबी से कहा? वहां हजरत अबू बकर के अलावा कोई सहाबी था ही नहीं, उन्हीं से कहा। क्या कहा? ला तहजन इन्नल्लाह माना, बेशक अल्लाह ताला हमारे साथ। हजरत अबू बकर की जिंदगी की जमानत अल्लाह तबारक व तआला जल्ला जलालो व मन मालो, उनकी जिंदगी के अमन सुकून की जमानत कुरान पाक में फरमाया, तुम गम मत करो, अल्लाह तबारक व तआला हमारे साथ। मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम का ये सफर हिजरत हजरत सैयदना सिद्दीक अकबर के मकाम को इतना बुलंद कर रहा है कि और तमाम गुलामों में हजरत अबू बकर को बुलंद से बुलंदतर किया जा रहा है। जान हथेली पे लेके चल रही है, गार की खलबत के अंदर दीदारे मुस्तफा से अपने आप को मुनव्वर कर रहे हैं। तजल्लियात रब्बानी जब ज़ाते मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हो रही थी तो अब सिवाय अबू बकर के कोई और देखने वाला नहीं था। बगैर किसी हिजाब के मेरे आका अलैहिस्सलातु वस्सलाम को देखते थे, हुजूर इनको देखते थे, ये हुजूर को देखते थे। ये बहुत बड़ा मकाम था और बहुत बड़ी संगत थी, बहुत बड़ी मायत थी कि साथ हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु। मेरे आका गमगीन नहीं थे, मेरे आका परेशान नहीं थे। अगर परेशान नहीं थे तो फिर तीन दिन और तीन रात गारे सौर की खलवत में क्यों रहे? रात को सफर का आगाज क्यों फरमाया? मदीना तैयबा जाने के लिए रास्ते को तब्दील क्यों किया? मारूफ रास्ते से क्यों नहीं गए? कोई कह सकता है कि नहीं, वो परेशान थे, वो खौफजदा थे, उन्हें गम था। नहीं, अल्लाह यहां फरमाता है, हुजूर फरमाते हैं, जब उनके साहिब ने कहा कि ला तहजन, गम मत कर, अल्लाह हमारे साथ है। मेरे रसूल तो बड़े मुतमईन थे, फिर ये सब क्यों? उसका जवाब उलमा और सूफिया ये देते हैं कि ये मशीयत इज्जी थी, मर्दी खुदा थी। ऐ महबूब, तुम्हें इस तरह सफर करना है, महबूब अपने रब की रजा पे राजी थे। ऐ इलाहुल आलमीन, जिस तरह तू कहे मैं उसी तरह सफर करूंगा। मैं ये बात पहले भी अर्ज कर चुका हूं कि अल्लाह तबारक व तआला के हबीब मामूर मिनल्लाह हैं, अल्लाह के हुक्म के ताबे हैं। कभी ये रब अपने महबूब को ऐसा सफर कराता है कि हुजरे से फरिश्ता आकर तलवों पर आंखें मलता है, बुर्राक पर बिठाता है, फरिश्तों की माइयत और फरिश्तों की एक फौज के साथ शबे असरा के दूल्हा की सवारी चलती है और एक आम की आम में मक्के से मस्जिद अक्सा पहुंचते हैं और मस्जिद अक्सा से आसमानों का सफर। लेकिन थोड़े ही दिन के बाद अब हुक्म होता है, महबूब ये सफर और था और ये सफर और है। उस सफर में तुम्हारी शाने बशरी को भी दिखाना था, शाने मलकूती को भी दिखाना था और तुम्हारी बेमिसलियत को भी साबित करना था। अब तुम बतकाज़ाए बशरियत, क्योंकि तुम्हारे गुलाम सख्तियों में हिजरत कर रहे हैं, तकलीफ़ों में हिजरत कर रहे हैं, परेशान हाली में हिजरत कर रहे हैं, ऐ महबूब अब इनकी हौसला अफजाई के लिए तुम भी इसी तरह सफ़र करो। क्या ऐसा नहीं हो सकता था कि मेरे आका एक आन की आन में मक्के से मदीना तैयबा पहुंच जाते जिस तरह मक्के से मस्जिद अक्सा पहुंचे थे। लेकिन मेरे रसूल अपने रब की रजा पर राजी हैं, उन्हें मालूम है कि मुझे इस सफ़र से गुजरना है, उन्हें मालूम है कि गारे सौन में रुकना है, मालूम है कि इस सहराओं से गुजरते हुए मदीना तैयबा पहुंचना है, तो मुझे इसी तरह ही सफ़र करना है, कोई मेरा कुछ नहीं बिगाड़ सकता। मेरे रसूल को कोई खौफ नहीं था, बस वो मामूर मिनल्लाह थे। क्या इससे बढ़कर कोई और खौफ नहीं था कि पूरे काशाना नबूवत के चारों तरफ कुफारों का पहरा था, हथियारों से लैस होकर मेरे रसूल के घर मुबारक को घेरे हुए थे, और रब्बुल आलमीन जल्ला जलालू व मन वालू का हुक्म आया, महबूब अब इनके सामने से गुजरो, एक मुट्ठी खाक लेकर इनके ऊपर फेंक दो। सारे बड़े बड़े दावे करने वाले सब खड़े के खड़े रह गए और मेरे आका वहां से गुजर गए। हफीज जालिंदरी ने कहा कि वो दर्राता हुआ वहदत का दम भरता हुआ निकला, तिलावत सूरह यासीन की करता हुआ निकला। हुजूर तो सूरह यासीन की तिलावत करते हुए निकल गए। जब वहां से रब्बुल आलमीन ने बहिफाजत गुजार दिया तो आगे क्या खतरा था। लेकिन महबूब तुम्हें इसी तरह सफर करना है ताकि सिद्दीक अकबर को 3 दिन और 3 रात गारे सौर में तुम्हारी खिदमत का मौका मिल जाए। रास्ते में उम्मे माबत को तुम्हें अपने घर बुलाकर मेजबानी का शर्फ हासिल हो जाए, और जहां जहां से तुम गुजरोगे उस जमीन को तुम्हारे कदमों को बोसा देने का मौका मिल जाए। मेरे रसूल सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर सिद्दीक की माइयत में चलते हैं, और हजरत अबू बकर कभी दाएं कभी बाएं कभी आगे कभी पीछे। क्यों? पीर के तो पीछे चलना चाहिए, उस्ताद के तो पीछे चलना चाहिए, दाएं बाएं चलना भी बेअदबी हो जाता है, आगे चलना भी बेअदबी हो जाता है। जब हजरत सैयदना सिद्दीक अकबर से पूछा गया आलम ख्याल में, तो दबाने हाल से जवाब देते हैं कि नादान मैं तो शमय रिसालत का परवाना हूँ, और परवाना तो शमा के गिर्द तवाफ करता है, कभी दाएं हो जाता है कभी बाएं कभी आगे कभी पीछे। जब मेरे दिल में ख्याल आता है कि कहीं हमला यहाँ से ना हो तो मैं आगे, कभी ख्याल आता है पीछे से हमला ना हो तो मैं पीछे आ जाता हूँ। ये बहादुरी थी कि नहीं? अपनी जान का नजराना पेश करने के लिए तैयार थे कि अगर कोई हमला हो तो पहले अबू बकर पर हमला हो, बाद में सरकार तक वो पहुंचे। ये वो मोहब्बत रसूल थी जिसने सैयदना सिद्दीक अकबर को इस मकाम पर पहुंचा दिया। पूरा सफर होता रहा और मदीना तैयबा पहुंचे तो वहां पर जाने के बाद अहले मदीना देखकर सोचते हैं कि इनमें अबू बकर कौन है और रसूलुल्लाह कौन है। मैंने जैसे ये बात कही किसी के जहन में ये ख्याल हो सकता है कि ऐसे कैसे हो सकता है कि नबी और गैर नबी में कोई पहचान ना हो। नबी तो महबत वही इलाही होता है, उस पर तो वही का नजूल होता है, वो अल्लाह का महबूब होता है। कैसे हो गया कि नबी और गैर नबी में वो फर्क ना कर सके? बुखारी शरीफ की हदीस मुबारक है कि हजरत अबू बकर चादर तान के पीछे खड़े हो गए ताकि पता चल जाए कि मैं खादिम हूं, ये मेरे मखदूम हैं, ये मेरे आका हैं और मैं इनका गुलाम हूं। इस तरह खड़े हो गए। ये सब क्यों हुआ? सूफिया इकराम फरमाते हैं कि तुमने देखा नहीं कि अगर तिलों को फूलों में रख दो तो खुशबू आ जाती है, किसी अत्तार की दुकान पे बैठ जाओ तो खुशबू आ जाती है, कोयले की कान में चले जाओ तो कहीं ना कहीं कोयले की स्याही लग जाती है, होता है ना। तो मेरे रसूल के साथ इतना वक्त रहे और कुछ नहीं होगा। अरे वो तो आईनाए मुस्तफ़ा बन गए थे, आईनाए मुस्तफ़ा बन गए थे। जब मुसलसल दोनों एक दूसरे को देखते रहे, एक दूसरे के साथ रहे, अल्लाह तबारक व तआला ने उनको अनवारे मुस्तफ़ा का एक अजीम उशान आईना बना दिया। अब लोग हजरत अबू बकर को देखते थे, उनको जब भी रसूल ही नजर आते थे, और जब हुजूर को देखते थे तो जब भी उनको हुजूर ही नजर आते थे। तो पीछे चादर तान के खड़े हो गए ताकि पता चल जाए कि मैं खादिम हूं, ये मखदूम है, मैं गुलाम हूं और ये आका है। हुजूर अलैहिस्सलाम ने अपने फरमान के जरिए हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु की शान को लोगों में जाहिर किया कि तुम जानते नहीं कि अबू बकर निगाहे मुस्तफ़ा में क्या हैं। कभी तबूक का मौका आता है तो सब कुछ लाकर हुजूर की बारगाह में पेश कर देते हैं। क्या छोड़ा? अल्लाह और उसके रसूल को छोड़कर आया हूं। हालांकि अगर कहीं इस्लाम की लिए कुछ खर्च किया जाए तो अपना और अपने अहले वयाल का हिस्सा रख के आदमी खर्च करता है। अपना अपने आप को फकीर बनाना जो है वो जायज नहीं कि खुद भी फकीर बन जाओ और सब कुछ दे दो, लेकिन मोहब्बत के निसाब के अंदर, मोहब्बत के मामले में यह है कि सब कुछ महबूब के ऊपर कुर्बान कर दो। वो सब कुछ लाकर हुजूर की बारगाह में पेश कर दिया, जहां अजीमुश्शान सहाबा इकराम की मोहब्बत की मिसालें थीं, वहां हजरत अबू बकर सिद्दीक की मिसाल हमें बेइंतहा बुलंद बाला नजर आती है। मिश्कात शरीफ की एक और हदीस मुबारक सफा 167 पर, यह हदीस मुबारक आपने शायद पहले भी सुनी होगी, मैं अपने लिए आपके लिए दोबारा इसको तबर्रुक के तौर पर पढ़ रहा हूं और हमें इससे बड़ा सबक हासिल होता है। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु की फजीलत में है, लेकिन हजरत अबू बकर के सदके में हमें भी बहुत कुछ इससे हिस्सा मिलता है। मेरे आका जाने कौने सल्लल्लाहु अलैहि वसल्लम सहाबा के झुरमुट में हैं। हुजूर फरमाते हैं कि जरा बताओ आज तुम में से कोई रोजेदार है? हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु खड़े हो गए, हुजूर मैं रोजेदार हूं, नफली रोजे की बात कर। हुजूर ने फरमाया अच्छा, तुम में से कोई ऐसा शख्स है कि जिसने आज किसी मुसलमान के जनाजे में शिरकत की हो? हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु फिर खड़े हो गए, हुजूर मैंने जनाजे में शिरकत की है। ये इत्तेफाक था, ये नहीं कि बाकी सहाबा ना किसी के जनाजे में शिरकत करते थे ना रोजा रखते थे, माज़ल्ला, नहीं हो जाता है। जैसे अगर आज किसी ने रोजा रखा हो हम रोजेदार नहीं, या किसी ने किसी के जनाजे में शिरकत की और इत्तेफाक से इस महफिल में कोई ऐसा शख्स ना हो कि जिसने आज किसी के जनाजे में शिरकत की हो। बहरहाल हजरत बकर सिद्दीक रजी अल्लाह अन्हु खड़े हो गए, हुजूर ने फरमाया बताओ आज तुम में कोई ऐसा है जिसने आज मिस्कीन को खाना खिलाया हो? हजरत अबू बकर सिद्दीक रजी अल्लाह अन्हु फिर खड़े हुए, हुजूर मैंने आज मिस्कीन को खाना भी खिलाया। फिर सरकार फरमाते हैं बताओ आज तुम में से कोई ऐसा है जिसने मरीज की अयादत की हो? इत्तेफाक से इस मर्तबा भी हजरत अबू बकर ही खड़े होते हैं और कहते हैं हुजूर आज मैंने एक मरीज की अयादत भी की है। देखो चार नेकियां हैं इसमें, एक तो ये याद रखो कि रोजा रखना ये भी इबादत भी है, नफली रोजा रखना भी इबादत है। किसी मुसलमान के जनाजे में शरीक होना ये भी एक अल्लाह तबारक व तआला की खुशनुदी की दलील। हदीस शरीफ में आया कि जो शख्स जनाजे में शिरकत करता है हुजूर की हदीस के मुताबिक एक किरात उसको सवाब मिलता है। सावन अर्थ के या रसूलल्लाह एक किरात, फरमाया जबल ओहद के वजन के बराबर। और अगर कोई कब्र तक जाता है तदफीन के लिए तो उसको दो किरात का सवाब मिलता है। तो जनाजे में शिरकत करना भी नेकी, रोजा रखना भी नेकी। फिर फरमाया मिस्कीन को खाना खिलाना, مسکین کو کھانا کھلانا بھی نیکی ہے، کسی غریب غربا کے لیے کچھ کھانے کا انتظام کر دو، اللہ تبارک و تعالیٰ اس میں نیکی عطا فرماتے ہیں. پھر کسی مریض کی عیادت کرو، یہ سوچ کر کے ہم اپنے ایک مسلمان بھائی کی عیادت کے لیے جا رہے ہیں، یہ نہیں کہ وہاں جا کر فوٹو ووٹو کھنچوا کر اخباروں میں دیکھے جی فلاں صاحب بھی گئے تھے فلاں بھی گئے تھے، نہیں، دل میں یہ ہو کہ ہم ایک مسلمان بھائی کی عیادت کے لیے جا رہے ہیں. سرکار نے فرمایا جب چاروں معاملے میں حضرت ابو بکر ہی بولے، حضور فرماتے ہیں کسی شخص میں یہ تمام اوصاف مجتمع نہیں ہوں گے مگر وہ شخص جنتی ہوگا. یعنی اگر بیک وقت یہ تینوں معاملات ایک شخص میں جمع ہو جائیں تو یہ اس کے جنتی ہونے کی نشانی ہے. اور ہمیں بھی پیغام دیا کہ تم بھی کبھی کبھی ایسا کر سکتے ہو، کوئی ایسا موقع آ سکتا ہے کہ تم بھی اپنے اندر یہ چار چیزیں جمع کر لو، کہ تم روزے دار بھی ہو، عیادت بھی کر لو، کسی غریب کو کھانا بھی کھلا دو اور کسی جنازے میں بھی شرکت کر سکتے ہو. ایک اور حدیث میں فرمایا، حضور فرماتے ہیں مجھے کسی کے مال سے وہ نفع نہیں پہنچا جتنا ابو بکر کے مال سے پہنچا. اور اتنے صحابہ میں جب ہجرت کا موقع آیا تو حضور کی نگاہ انتخاب حضرت ابو بکر پہ پڑی. مشکات شریف کی حدیث مبارکہ، حضور نے حضرت ابو بکر صدیق رضی اللہ عنہ کو اس سفر کے لیے چنا. پھر سنن جامع ترمذی شریف کی حدیث مبارکہ کہ جس جماعت میں ابو بکر ہوں اس میں ابو بکر کے سوا کوئی اور شخص کو امامت کرنے کا حق نہیں یا کوئی اور امامت کے لائق نہیں. ایک اور حدیث مبارکہ نبی کریم صلی اللہ علیہ وسلم کی، ایک مرتبہ حضرت عمر سے کسی بات میں رنجش ہو گئی، حضرت ابو بکر صدیق نے معافی مانگی لیکن حضرت عمر نے معاف نہیں کیا. ہو جاتی ہے دوستوں میں کبھی کبھی. حضرت ابو بکر صدیق رضی اللہ عنہ حضور کی بارگاہ میں آیا، عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم، حضور میری عمر سے کسی بات پہ رنجش ہو گئی، میں نے معافی مانگ لی لیکن عمر نے معاف نہیں کیا. بعد میں حضرت عمر کو خیال آیا، حضرت ابو بکر کو ڈھونڈتے ہوئے گھر پہنچے، نہیں ملے تو حضور کی بارگاہ میں آ گئے. اس وقت تک یہ شکایت سرکار کی بارگاہ میں پہنچ چکی تھی. میرے آقا نے فرمایا عمر مجھے اللہ نے رسول بنا کر بھیجا، پھر تم لوگ وہ تھے جنہوں نے مجھے جھٹلایا، جس نے میری تصدیق کی وہ ابو بکر تھے، جنہوں نے اپنی جان سے غم گساری کی اور اپنے مال سے میری مدد کی وہ ابو بکر تھے. یعنی اس دور میں جب سارے کے سارے کافر میرے دشمن تھے میرا ساتھ دینے والا ابو بکر تھا. پھر فرمایا کیا اب تم میرے صاحب کو چھوڑ رہے ہو؟ حضرت ابو بکر سے کتنی محبت حضور علیہ الصلوۃ والسلام فرما رہے ہیں، یہ بخاری شریف کی حدیث مبارکہ. اسی طرح بخاری شریف میں ایک اور حدیث مبارکہ، میرے آقا جانے کونین صلی اللہ علیہ وسلم نے فرمایا کسی شخص نے ہم پر احسان نہیں کیا مگر ہم نے اس کا بدلہ اتار دیا. کسی نے احسان کیا ہم نے اس کا بدلہ اتار دیا. حضور پہ کون احسان کر سکتا ہے؟ میرے آقا تو خود محسن انسانیت ہیں، محسن کائنات ہیں، لیکن میرے رسول صلی اللہ علیہ وسلم کسی کا رکھتے نہیں ہیں. کوئی اگر محبت کرتا ہے یا کوئی اسلام کی مدد کرتا ہے، سرکار فرماتے ہیں جس جس نے بھی مجھ پر احسان کیا میں نے اس کا بدلہ اتار دیا، سوائے ابو بکر کے ان کے احسانات کا بدلہ قیامت کے دن اللہ تبارک و تعالی اتارے. حضرات محترم، یہ سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی حیات مبارکہ کے کچھ گوشے تھے جو ہم نے آپ کے سامنے رکھے، صرف اس لیے کہ ہم اس بات پر یقین کر لیں کہ ہمارے ایمان کا محور و مرکز ذات مصطفیٰ صلی اللہ علیہ وسلم ہے. جس نے جو بھی مقام حاصل کیا وہ حضور علیہ الصلاۃ والسلام کے صدقے میں حاصل کیا. اس امت کے بڑے بڑے اولیاء، اقطاب، اقباس، نجبا، نقبا سب نے حضور علیہ الصلاۃ والسلام کی بارگاہ سے فیض حاصل کیا. ये याद रखिए, जब तक हम ये मोहब्बत अपने दिल में पैदा नहीं करेंगे उस वक्त तक हम ईमान के कामिल दर्जे पर नहीं पहुंच सकते। और इस सिलसिले में तैयार भी रहना चाहिए कि कभी कभी इम्तिहान भी लिया जा सकता है, तो उस इम्तिहान के वक्त अपने आप को संभालना है कि ईमान पर इस्तेकामत हो। और इस बात को ज़हन में रखें कि हम कुछ भी बात बर्दाश्त कर सकते हैं, लेकिन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मामले में हम कोई भी कंप्रोमाइज़ नहीं कर सकते। जब तक हम अपने ईमान को, ईमान की जान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नहीं समझेंगे, उस वक्त तक हम कहीं कोई कामयाबी हासिल नहीं कर सकते। ये माह मुबारक हम सबको इस जानिब मुतवज्जे करता है कि अपने अंदर की दुनिया अगर पाक को साफ करनी है, अपने दिल की स्याही को दूर करना है, अपने दिल से गुनाहों को मिटाना है, तो हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु की मोहब्बत को अपने दिल में डालकर उसी तरह से जिस तरह अबू बकर को दिल में लाओगे तो वो उसी तरह से जैसे उन्होंने गार से सारे सफाई की और फिर हुजूर को आने की दावत दी, इसी तरह अगर हज़रत अबू बकर की मोहब्बत तुम्हारे दिल में होगी तो सरकार तुम्हारे दिल में तशरीफ़ ले आएंगे। अल्लाह तबारक व ताला मुझे और आपको इस पर अमल करने की तौफीक अता फरमाएं। जितने हाजरीन हैं सब पर अपनी रहमतें बरकतें नाजिल फरमाएं। हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु की कब्र अनवर में अपनी रहमतें और बरकतें नाजिल फरमाएं और हमें उनके ईमान का कुछ हिस्सा अता फरमाएं। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।